नमस्कार, म विष्णु अवस्थी। रेडियो कार्यक्रम नालीबेलीमा तपाईँले हार्दिक स्वागत तथा अभिवादन गर्छु। तपाईँ यो कार्यक्रम शुक्ला फाटा एफएमबाट हरेक हप्ताको सोमबार, बिहिबार र शनिबार बिहान 9:05 9:45 सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी हरेक मानिसका सुख दुःख र भोगाई एवं अनुभवहरू साटासाट गर्छौँ। आजको कार्यक्रममा आफ्नै देशको माटोले आत्मनिर्भर बन्न नसकेपछि विदेशिएका र उमेर मात्रै होइन आफ्ना शरीरका अङ्ग समेत विदेशी भूमिमा गुमाएका एकजना व्यक्ति गजिराम पोखरेलको नालीबेली सुन्दैछौँ।
त्यति बेला त अब म विदेश जान्छु, मेरा बालबच्चाहरू अर्खाको अधीनमा छोडेर आएछु। म विदेश गएर पैसा कमाएर ल्याउँछु अनि जमिन किन्छु, घर बनाउँछु, बालबच्चाहरूलाई राम्रो स्कुलमा पढाउँछु भन्ने सोच गरेर गएको थिएँ। त्यति बेला मेरो एउटा खुट्टामा र हातमा रड हालेर अनि पछि गएर यो दायाँ खुट्टा मेरो एकदम थिचिएर सिसा टुटे जस्तरी खुजो खुजो हड्डी भइसकेको थियो।
हामी तपाईँका भोगाई र अनुभव पनि सुन्न आतुर छौँ। तपाईँ हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ र आफ्नो ठेगाना टिपाउन सक्नुहुन्छ। हामी तपाईँको घरमै आएर तपाईँको कुरा सुन्नेछौँ र यसै कार्यक्रम मार्फत सुनाउनेछौँ। तपाईँ 0905 7977 फोन गरेर आफ्नो ठेगाना टिपाउन सक्नुहुन्छ। हामी आफ्नै धनमा आफ्नो उमेर बेच्न आएका छौँ, हामी आफ्नै धनमा आफ्नो उमेर बेच्न आएका छौँ। हाँसो के हो थाहा छैन, आँसु मात्रै पाएका छौँ। हाँसो के हो थाहा छैन, आँसु मात्रै पाएका छौँ। एउटा गजलकारको यो शेर भन्न मन लाग्यो मैले गजिरामलाई पढेपछि। जीवनमा धन कमाउला र सुखी परिवार बिताउला भन्ने मिठो सपना बोकेर विदेश जानुभएका गजिराम आफै पाङ्ग बनेर आउनुभयो र अहिले यसो भनिरहनु भएको छ।
व्यर्थैमा गएछु म विदेश, बरु त्योभन्दा यतै मैले मजुरी धुजुरी गरेर आफ्नो बालबच्चाहरू केटाकेटीहरूलाई पालेको भए राम्रो हुन्थ्यो होला भन्ने सोच्छन्।
गाह्रो हुँदो रहेछ झिक्न हृदयका खिललाई, गाह्रो हुँदो रहेछ झिक्न हृदयका खिललाई, मनै रोए पछि के दोष आँखाकाई डिललाई। गाह्रो हुँदो रहेछ झिक्न हृदयका खिललाई। हो, गजिरामसँग मलेसियाका कुरा गर्दा आफै आफै मन भक्कानिएर आउँछ र एकछिनको रुहाईपछि मात्रै कुरा सुरु हुन्छ। विदेशबाट नेपाली भूमिमा टेक्दा समेत आधा विराम निको भयो गजिरामको।
नेपालको भूमिमा पुगेपछि हुलचेर ल्याएर आउँ भनेर सोध्यो क्या मलाई। मैले के भनेपछि, होइन सर, तपाईँ हुलचेयर होइन, अलिकति मलाई यो सिँढीमा मतलब कि हात समाइदिनुहोस्, म आफ्नो भूमिमा पुगिसकेँ, आफ्नो देशमा पुगिसकेँ, आधाभन्दा पनि बढी म चाहिँ आफै ठिक भए जस्तो महसुस भइरहेछ भनेर त्यत्रो ठुलो हर्ष र उल्लास भएर चाहिँ म आफै उत्रिएको थिएँ त्यो सिँढीबाट तल।
मानिसले आफ्नो जीवनमा धेरै गर्छु भन्ने सोच्दछ तर त्यति गर्न उसका धेरै कुराहरूले गर्न पाउँदैन, समस्या हुन्छन् र उसले सोचेको काम गर्न पाउँदैन। कतिपय अवस्थामा मानिसले सोचेको भन्दा ठ्याक्कै फरक हुन्छ जीवन। बैतडी जिल्ला मेलौली गाविसमा जन्मेर हाल भीमदत्त नगरपालिका वडा नम्बर 11 भुजेलामा बस्नुहुने गजिराम पोखरेल अहिले 41 वर्षको हुनुभयो। 2061 सालमा उहाँ मलेसिया जानुभयो, वा यसो भन्दा हुन्छ उहाँ आफ्नै धनमा आफ्नै उमेर बेच्न जानुभयो र त्यहाँबाट अपाङ्ग भएर फर्कनु भयो। उहाँका सपनाहरू धेरै थिए, सानो परिवार, सुखी परिवार र अलिकति हुने खाने परिवार बनाउला भन्ने सपना बोकेर जानुभयो तर त्यो सपना उहाँले साकार पार्नु भएन। उहाँको सपना त्यति बेला चकनासुर भयो जतिखेर उहाँ काम गर्ने बेला मेसिनमा उहाँको खुट्टाहरू ठोक्किए र अपाङ्ग बन्नुभयो। त्यस्तो व्यक्तित्वसँग म आज कुराकानी गर्दैछु जसले नेपाल पुग्ने बेला रुनु भएको थियो, हर्षाश्रु हर्षका आँसु चुहाउनु भएको थियो मेरो देशमा पुगे भनेर। म त्यस्तो देशप्रेमी व्यक्तित्वसँग आज परिचय गराउँदैछु गजिराम पोखरेल। मैले अघि भनिसकेको छु, गजिरामजी स्वागत छ तपाईँलाई।
धन्यवाद सर।
तपाईँले आफ्नो जीवनी सर भन्नुपर्दा कसरी भन्नुहुन्छ, कहाँबाट सुरु गर्नुहुन्छ?
कहाँबाट गरौँ सर, अब आप परिचय दिउँ भनौँ। अब सबभन्दा पहिले त अब म मेलौली गाविस वार्ड नम्बर 5 बैतडी बसाएँ फर्स्ट है। अब अहिले आएर चाहिँ यहाँ महेन्द्रनगर भिन्न भए 11 भुजेलामा बस्छु। अब विदेशै जानको भनौँ, सबभन्दा पहिले त राम्रै थियो, हात खुट्टा आफ्ना सबै ठिकठाकै थियो, दुई पैसा कमाउँछु भनेर सबै मान्छेहरू विदेशतिर जान्थे, त्यही हिसाबले मैले पनि दुई पैसा कमाऊँ र आफ्नो बालबच्चाहरूको राम्रो भविष्य बनाउँला, राम्रो मतलब कि बिच आफ्नो घर परिवारलाई राम्रो व्यवस्था गरेर ऊ गरौँला भन्ने सोच लिएर विदेशतिर गएको 2061। अनि पछि त्यहाँ गएपछि अब एक वर्ष भनौँ चार महिना जति काम गरेँ मैले। त्यति बेलासम्म मेरो ठिकै थियो, सरलेकै थियो, राम्रो काम गरिरहेको थिएँ, घर पनि पैसा पठाइरहेको थिएँ, केटाकेटीहरूलाई राम्रै भएको थियो। अनि त्यहाँ पछि गएर पछि एक्कासी एक दिन मेरो दुर्घटना भएर दुइटै खुट्टा र एउटा हात भाँचियो। त्यहाँदेखि फेरि आफू बिचमा उपचार पनि त्यति राम्रोसँग पाइएन, कम्पनीले त्यति राम्ररी गरिदिएन। अनि पछि गएर फेरि बडा मुस्किलले फर्स्ट त दुर्घटना हुने बित्तिकै कम्पनीबाट सुपरभाइजर आएर उनीहरूले के अरे हस्पिटलमा भर्ना गर्यो। भर्ना गरिसकेपछि मेरो एउटा खुट्टामा र हातमा रड हालेर अनि पछि गएर यो दायाँ खुट्टा मेरो एकदम थिचिएर सिसा टुटे जस्तरी खुजो खुजो हड्डी भइसकेको थियो। अब त्यो गर्नुको लागि उहाँको डक्टरले भन्यो कि यसरी यो उपचार गर्न र यसको अपरेसन गर्नुको लागि उहाँको पैसा मतलब कि 14-15 हजार रुपियाँ जति जम्मा गर्नुपर्छ भन्दाखेरि अस्पतालले कम्पनीले त्यो पैसा जम्मा नगरिकन मलाई भने पैसाको व्यवस्था गरेर ल्याउँछु भनेर अनि कोठामा ल्याएर राखिदियो। राखेपछि अब यो यो दिन गर्ला त्यो दिन गर्ला भन्दा भन्दा महिनौ गुज्र्यो। महिनौ गुज्रिसकेपछि पनि यो महिना गर्ला अर्को महिना गर्ला भन्दा भन्दा मेरो चाहिँ चार महिना जति उपचारै पाइएन मैले।
गजरामजी, विदेशमा जहाँ आफ्नो आफन्त छैन, आफ्नो मान्छे छैन, त्यो ठाउँमा चोट लाग्दाखेरि के सोचिँदो रहेछ, कहाँ जाँदो रहेछ मान्छेको दिमाग?
अब त्यति बेला त यस्तो हेर्नु सर, म त के अरे यस्तो सोचेको थिएँ कि अब म बाँच्दैन होला, अब म चाहिँ विदेशको भूमिमा चाहिँ मर्ने भयो भन्ने सोचेको थिएँ त्यति बेला। त पछि गएर जब दुखाइ यो इत्यादि कुरा जब त्यहाँ पछि त फेरि जति बेलासम्म मलाई होस् थियो त्यो भइयो, त्यो सोचियो। अनि पछि गएर म चाहिँ बेहोसै भएँ, 15-22 दिनसम्म म चाहिँ कहिले होसमा आउने कहिले बेहोस हुने त्यस्तो प्रक्रिया चलिरह्यो मेरो।
अस्पतालको सयमा धेरै बिरामीहरूलाई उसको आफन्त भेट्न जाँदाखेरि उसको बिराम अटोमेटिकै ठिक हुन्छ भन्छन् कतिपय अवस्थामा। तपाईँलाई पनि इच्छा लाग्दो हो मेरा आफन्तहरूले पनि भेट्न आइदिए हुन्थ्यो भन्ने, त्यस्तो भयो कहिले?
भयो थियो सर, किन नहुनु, एकदम बारम्बार भनौँ साँझ बिहानै त्यसो सोचिन्थ्यो। तर के गर्नु, विदेशको ठाउँमा कोही पनि थिएन आफन्त भन्ने, अनि अब साथीभाइ थिए, अब साथीभाइ जस्तै हो, कहिले हप्तामा छुट्टी भएको दिन जान्थे, अब गए अनि के अरे यसो भेटघाट गरे आइहाले। अब आफ्नो मान्छे कोही थिएन त्यहाँ, न आफ्नो श्रीमती भनौँ, न बालबच्चा, न आमा बुबा, न कुनै रिश्तेदारहरू, त कहाँबाट कसलाई सोचिन्थ्यो, सोचिन्थ्यो, नसोचिने कुरा त होइन, कति दिन आफै रोयो पनि त्यो सोचेर, तर त्यस्तो भयो।
एक्लै अस्पतालको सयमा बस्नु पर्दाको पीडा कस्तो हुन्छ?
एकदम त्यसको के भनौँ, म त वर्णन गर्न पनि असमर्थ छु, त्यस्तो हुन्छ। एक दिनको कुरा हो, अपरेसन गर्नुको लागि मलाई भित्र अपरेसन थिएटरभित्र लगेर गए थिएँ, त्यहाँदेखि बाहिर ल्याएँ। बाहिर ल्याएपछि मेरो चाहिँ यस्तो दुखाइ भयो कि जो जुन ठाउँमा काटेको थियो, चिरेको थियो, त्यो ठाउँमा त्यति दुखेन, तर मेरो चाहिँ के भइदियो भने अलि अब पानी पिएको हुनाले पेसाब अड्कियो कि। त्यो दिन अब कसलाई भन्ने त आफ्नो समस्या भन्नु पनि त कोही, अब उनीहरूको उही त हो के अरे, ल आए, आएर फेरि ल ठिक छ भने ठिक छ भनेर उनले बेडमा छाड्थे, मान्छे हुनेवालाको त उनीले त कस्तो भएको छ के भएको छ भनेर सोधपुछ यताउति गर्थे, मेरो त कोही पनि थिएन। अपरेसन थिएटरबाट ल्यायो अनि त्यहाँ बेडमा फालिदियो, अनि औषधि सुरु गरिदियो, अनि त्यही हो के अरे, आए त 1-1.5 घन्टा, 2 घन्टापछि कोही नर्सहरू आउँथे, नत्र भने त्यतिकै। अब त्यस्तो अवस्था भयो मेरो, भनेपछि अब मैले बोलाउन नसक्ने क्षमता, मेरा यतिभन्दा तलको पुरा शरीर एकदम सुन्नु भएको छ, लाटो भएको छ, अब माथि मात्रै मेरो टाउको भन्दा अलिक के अरे यो कम्मरभन्दा माथि चाहिँ अलि राम्रै थियो। त्यही हिसाबले अब यो दर्द काटेको ठाउँको दर्द छु दुखाइको नसहनु शक्ति भएर पनि यो पेसाब अड्केको दुखाइ बढी भयो र मैले फेरि एकदम चिच्याट जसरी मर्ने बेला मान्छेहरू आवाज गर्छ नि, कराउँछ भनौँ न, हो त्यस्तरी जब कराए पुरा थर्काए त्यो हस्पिटलै त्यो थर्काए भनेपछि बल्ल के अरे के भयो कस्तो भयो भनेर फेरि तिनीहरू आए, आएपछि फेरि मैले आफ्नो समस्या उनी कहाँ पोख्न पाएर उनले फेरि तुरन्त उपचार गरेर अनि चाहिँ मलाई सन्चो भयो। त्यस्तो अवस्था हुन्छ, मैले भने यस्तो पीडा हुन्छ त्यति बेला कि आफ्नो मर्ने हिसाबले मैले त्यो आवाज गरेको थिएँ क्या, त्यस्तो अवस्था भएको थियो।
नेपाल सम्झनुहुन्थ्यो कि सम्झनुहुन्थेन त्यो बेला?
अरे सर असाध्यै सम्झन्थे, यति यस्तो भइदिएको भए त म आफ्नो नेपालमा भइदिएको भए मेरो देशमा भइदिएको भए त बरु म जे जसरी भए पनि म राम्रो हुन्थेँ, अनि के अरे मेरा आफन्तहरू भेट्न आउँथे यताउति हुन्थ्यो भनेर धेरै सम्झना आउँथ्यो नेपालको आफ्नो गाउँघरको।
अस्पतालको सैयाबाट रिफर भएर कोठामा आइसकेपछि पनि तपाईँ काममा जानुभयो या हिँड्न थाल्नुभयो कि सैयामै रहनुभयो?
अस्पतालबाट आइसकेपछि काम त अझै पनि गर्न सक्दिनँ सर, अहिले घर आएको पनि मलाई लगभग 6-7 वर्ष हुन लागिसक्यो, अहिले पनि काम त गर्न सक्दैन। त्यति बेला अस्पतालबाट आएदेखि व्हिल चेयरमा कोठामा ल्याइन्थ्यो, कोठाको बाहिर र भित्र बस्थ्यो, भन्दा बढीमा भनौँ ल 10 कदम त्यतिसम्म जाने अवस्था थियो। त्यहाँदेखि अगाडि म जान्थेन, बैसाखी पनि टेक्न सक्ने क्षमता थिएन त्यति बेला। अब दुइटै खुट्टा भाँचिएको अनि एउटा हात भाँचिएको त एउटा हात मात्रै राम्रो भयो, त्यसले कहाँ हिँड्न डुल्न सकिन्थ्यो, त्यही व्हिल चेयरमा बाहिरभित्र जाने गर्थ्यो कोठामा आइसकेपछि पनि।
के सोच्नुहुन्थ्यो त्यतिखेर?
अब त्यतिखेर यही सोच्नुहुन्थ्यो सर कि म निको भएर अब पैसा कमाउने सपना त मेरो चकनाचुर भइसक्यो, त्यो त अब असम्भवै कुरोडी भइहाल्यो त्यो मेरो लागि। तर पनि म यो निको भएर म आफ्नो घर फर्कन पाएँ, मेरा केटाकेटीहरू बालबच्चाहरूसँग भेट गर्न पाएँ भन्ने त्यही सोच हुन्थ्यो मलाई 24 घन्टा त्यति बेला।
तपाईँले मलेसियाबाट आफ्नो उपचार पनि थोर बहुत गरेर नेपाल कसरी फर्कन भ्याउनुभयो, के गर्नुभयो त्यसका लागि?
त्यसका लागि सर यस्तो गरेँ, अब मेरो भने पहिले पनि भनेको थिएँ मैले के अरे यो दुईवटा खुट्टा र एउटा हात भाँचिएकोमा दुई यो बायाँ खुट्टामा रड हालिदियो, हातमा रड हालेर ठिक गर्यो भनौँ, अब जसो भए पनि थिचोमिचो गरियो, तर दायाँ खुट्टाको लागि हड्डी फाल्नुपर्छ, 6 सेन्टिमिटर काटेर फाल्नुपर्छ, अनि तल साँगुरो हड्डीबाट काटेर अनि फेरि त्यो हड्डीलाई माथि ट्रान्सपोर्ट गर्नुपर्छ, अनि बिचमा चाहिँ यसको कम्मरबाटै हड्डी काटेर हाल्नुपर्छ। यसको लागि 15,000 रिङ्गिट चाहिँ उहाँको मलेसियन भर्नु पर्यो भनेर अस्पतालले भन्यो, तर कम्पनीबाट गएको मान्छेले के भनिदियो भनेपछि होइन हामी पैसासँग पैसा हिसाब छैन अहिले, हामी पैसाको व्यवस्था गरेर ल्याउँला भनेर कोठामा ल्याएर राखिदियो। राखेपछि अब आज गर्ला भोलि गर्ला पर्सि गर्ला भन्ने मेरो पनि भयो, आफूले गर्नु पनि त के गर्दै उसले होला, किनभने दुइटै खुट्टा भाँचिया छन् अनि एउटा हात बाँचिया छ, अरूकाको सहाराले त म दिसापिसाब पनि बेडमै गर्थेँ अनि बिस्तरमै दिसापिसाब पनि गर्ने अवस्था थियो भने त्यति बेला त गर्न सकिएन। त्यो कर्मशः बित्दै गयो, महिना बित्यो, 2 महिना बित्यो, 3 महिना, 4 महिना बितेपछि मैले एक दिन मेरो होस्टेलमा आयो त्यो म्यानेजर, मैले उसलाई भने हेर्नुहोस् सर मेरो चाहिँ आफू त यस्तो अपाङ्ग र बिजोग अवस्थामा जिउँदो लास्ट समान भइसकिहाले, तर मेरा बालबच्चाहरू र मेरो परिवार छ उसको लागि केही न केही त गरिदिनु पऱ्यो, मेरो उपचार गराइदिनु पऱ्यो र मेरो इन्सुरेन्स जो गरेको छ त्यो क्लेम्प गरेर मेरा बालबच्चाहरूको लागि कुनै न कुनै सहारा बन्ला भन्ने सोच गर्दाखेरि म्यानेजरले के भन्यो त्यति बेला, हेर्नुहोस् तपाईँको पहिल्यै उपचार गर्दा गर्दै त 22,000 रिङ्गिट खत्तम भइसक्यो, अब तेरो 750 रुपियाँ त इन्सुरेन्स आउँथ्यो, अनि कहाँको तेरो इन्सुरेन्स के इन्सुरेन्स भनेर मलाई चाहिँ जवाब दियो सिधै ठाडै उसले। भनेपछि म त्यहाँदेखि फेरि ऊ भनेर गइहाल्यो, गएपछि म सिधै आफै रुँदै 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 व्हिल चेयर त्यसरी घुसार्दै घुसार्दै कोठाभित्र आएँ। आएपछि मैले फेरि आफ्नै हातले उति बेला अलिअलि अब यो हात काम गर्ने जस्तो भइसकेको थियो अनि हातले लेखेर एउटा फ्याक्स गरेँ मैले, मतलब कि यहाँ श्रम मन्त्रालयमा म यसरी यसरी यति दिनमा यो मेन पावरबाट म मलेसियाको यो अन्सा कम्पनीमा काम गर्न आएको र अहिले आएर यति महिनापछि मेरो चाहिँ यसो काम गर्दाखेरि नै यसरी क्रेनको ठक्करबाट मेरो दुर्घटना भएर दुइटै खुट्टा र एउटा हात भाँचिएर म अङ्गभङ्ग भएर यहाँ चाहिँ बेडमा म जिउँदो लास्टमा परेको छु सर, मेरो चाहिँ कुनै सुनवाई भएको छैन, मेरो इन्सुरेन्स पनि दिलाएको छैन, मेरो उपचार पनि भएको छैन भनेर मैले त्यो सम्पूर्ण कुराकानीहरू लेखेर फ्याक्स गर्न लगाएँ। एउटा पाकिस्तानी साथी थियो भनौँ पाकिस्तानको, अब उसले चाहिँ फ्याक्स गरिदियो, उसलाई नम्बर सम्बर सबै दियो, उसले गर्यो। त्यहाँदेखि मैले उसमा के लेखेको थिएँ, मेरो मलेसियन नम्बर पनि दिएको थिएँ फोनको। त यहाँ ताबाट फेरि फोन गर्यो, यो हो कि होइन, कस्तो हो के हो भनेर उनले बुझ्नलाई फोन गऱ्यो होला। अब फोन गरेर मैले सत्य तथ्य कुराकानी यसरी यसरी म फलाना ठाउँमा बस्ने मान्छे आउँ अनि फलानो मान्छे आउँ यसो यसो भनेर सम्पूर्ण कुरा उहाँलाई बताउँदाखेरि उहाँले चाहिँ एमबिसीको नम्बर दियो, एमबिसीमा के अरे फ्याक्स नम्बर दियो अनि फोन नम्बर दियो। त्यहाँपछि मैले फेरि त्यहाँ रिपोर्ट गर, त्यहीँ कुरा गर, तिमीहरूको त्यस्तो अवस्था भएको बेलामा एमबिसीले चाहिँ हेर्ने हो, उसैले चाहिँ अरू रेखदेख गर्छ, तिम्रो समस्याको हल गर्छ भन्ने यहाँबाट सुझाव गयो। त्यहाँपछि मैले फेरि एमबिसीमा फोन गरेँ, फर्स्टै त उसैदेखि तुरन्तै उहाँबाट जब आयो भने बित्तिकै मैले एमबिसीमा फोन गर्दाखेरि गरौँला ठिक छ हामी आउँला ए आउँला भन्ने कुरा कहानी भयो, आश्वासन त दिइयो, तर उनले कुनै सुनवाई भएन। मेरो हप्तौँ बित्यो तर भएन सुनवाई। त्यहाँपछि मैले के गरेँ भनेपछि एउटा शरम सङ्गठन भन्ने मलेसियामा छ, अझै पनि छ, उति बेला पनि थियो, त्यो शरम सङ्गठनको जुन जिल्लामा म बसेका थिएँ मेरो दुर्घटना भएको जिल्लाको एउटा इन्चार्ज थियो नारायण प्रसाद परियार भन्ने मान्छे, मुस्ताङको हो ऊ बिचारा। त उसलाई उसको फोन नम्बर भेटेँ मैले, त्यो शरम साप्ताहिकका एउटा पत्रिका जान्छ त्यहाँ, त्यसमा उसको नम्बर भेटेँ, उसलाई कल गरेँ। ऊ बिचाराले फेरि भन्यो कहाँ हो के हो भनेको अरे, उसले सोध्यो, मैले सम्पूर्ण कुराकानी उसलाई पनि बताएँ। बताएपछि उसले ठिक छ दाइ म भोलि आउँछु तपाईँलाई भेट्न भन्यो। ऊ बिचारा आयो, आएपछि मलाई भेट्यो, मैले सम्पूर्ण कुराकानी अब यसरी आफ्नो पासपोर्ट भनौँ अब एग्रिमेन्ट पेपरहरू अनि अर्को कुराकानी मेडिकल रिपोर्टहरू अनि मेरो सम्पूर्ण उसले प्रत्यक्ष देखेर उसले के भन्यो भनेपछि ठिक छ दाइ म यसको लागि पहल गर्न हामीहरू कटिबद्ध रहनेछौँ र अनि म पैसा चाहिने भयो। अब एमबिसी जानु भने कुन्ताङबाट कमसेकम 5 घन्टा लाग्थ्यो, 5 घन्टा आउनु जानुको लागि त ट्याक्सीको बुक गरेर बेसमा म हिँड्नु डुल्दै गर्न सक्थेँ, अब त्यहीको लागि भोलि पैसाको व्यवस्था गरेर आउँछु भन्यो। उसको कम्पनीमा अब 88 साथीहरू रहेछन्, उनबाट 5, 10, 20, 50, 100 जसले जति पनि सक्यो त्यो गरेर 575 रुपियाँ रिङ्गेट बनाएर ल्यायो अनि ट्याक्सीको अपडाउनको लागि 500 रुपियाँ उसलाई भऱ्यौँ अनि गएर एमबिसीमा गयौँ। उस ऊ के अरे नारायण प्रसाद परियारजी र म चाहिँ गएर त्यहाँ बल्ल उति बेलाको हरिहर श्रेष्ठ भन्ने के अरे राजदूत थियो, उसलङ्ग बात गऱ्यौँ, कुरा गऱ्यौँ भनौँ, कुरा गरेर उसले के हो कस्तो हो भने उसले पनि मलाई डाँट्यो है सत्य कुरा, अरे भने यत्रो 5 महिना बेच्नु लागेको छ तपाईँले के अरे तुरन्तै उति बेला दुर्घटना भएको बेलै मलाई खबर गर्नुपर्ने, यहाँ हामी ऊ गर्थ्यौँ अहिलेसम्म तपाईँले किन्नु गरेको भनेर अब उसले अब मलाई के अरे डाँट्नु लाग्यो भने मैले भने सर हेर्नुहोस् म एकातिर त नेपालबाट आएको मान्छे यहाँको नियम कानुनको बारेमा थाहा नभएको अनि अर्कोतिर आफ्नो यो दुइटै खुट्टा र एउटा हात भाँचिएर म त ब्याडमा पढेको मान्छे अनि दिसा पिसाब गर्नु त अर्काले ऊ गरिदिने भनेपछि अब न आफूसँग पैसा भएको न कहीँ हिँडडुल बाहिरभित्र नगर्न सक्ने मान्छे उति बेला मैले कहाँबाट गर्ने। अब अहिले आएर अब यो साथीहरूको सहयोगले अलिकति बाहिरभित्र जाने अवस्था भएको हुनाले मैले अब हजुरसँग यो उपचार भएन यो भएन भनेर म सहयोग माग्न आएको छु भन्ने कुराकानी गरेपछि उसले फेरि बल्ल ल ठिकै छ त म कुरा गर्छु भन्यो अनि अब त्यहाँ कम्पनीको जो सबभन्दा ठुलो भनौँ बोस भन्छन् त्यहाँ अनि उसलाई चाहिँ फोन गरेर सोध्यो होइन तिमीले यसको उपचार गर्ने कि नगर्ने भनेर कुरा गर्दाखेरि उसले भन्यो ए लौट कहाँबाट हो के हो भनेपछि उसले सोधिहाल्यो कि हामी चाहिँ यहाँ सरी यसरी एमबिसीबाट हौँ भन्दाखेरि त ओहो यहाँ हुम कुरा पुगाएरछ यसले त भनेर उसले नै नै सर यस्तो छ पैसाको व्यवस्था भएको थिएन अब भोलि पर्सिदेखि उसको उपचार पनि गर्छु उसको इन्सुरेन्स पनि दिलाउँछु अनि चाहिँ उसलाई नेपाल पनि पुगाउँछु यो मेरो जिम्मेवारी हो यो एग्रिमेन्ट पेपरमै मैले के अरे हस्ताक्षर गरेर राखेको छु त्यो ठिक हो गर्छु अलि पैसा नभएको हुनाले अहिलेसम्म रुक्या हो भन्ने कुराकानी गर्यो त्यही आश्वासन मलाई पनि दियो राजदूतले अनि पछि हामी आयौँ र आएपछि उही भोलिपल्टदेखि नै मेरो चाहिँ उपचार सुरु गरेको हो त्यो कम्पनीले त्यति बेला।
धेरै सङ्घर्ष गर्नुभयो तपाईँले त्यो देशमा र साँच्चीकै भन्नुपर्दा आफ्नो धनमा आफ्नै उमेर गुमाएर आउनुभयो
हजुर
के लाग्छ अहिले त्यो सम्झँदाखेरि
व्यर्थैमा गएछु म विदेश, बरु त्योभन्दा यतै मैले मजुर धुजुर गरेर आफ्नो बालबच्चाहरू केटाकेटीहरूलाई पालेको भए राम्रो हुन्थ्यो होला भन्ने सोच भएको छ अहिले। अहिले आएर त्यस्तो सोच भएको छ मेरो।
गजरामजी, तपाईँ सानो छँदा म के हुन्छु भन्ने सोच्नुहुन्थ्यो?
सानो छँदा म अरू त अब त्यो पढ्ने बेला त पढ्छु र टिचर हुन्छु भन्ने मेरो सोच थियो बच्चामा, जति बेला स्कुल जान्थेँ त्यति बेला। तर अब उमेर बढ्दै गयो अनि के अरे मान्छेको दिमाग गर्दै गयो भनेपछि पछि बुवामाले अब पढाउन सक्नु नसक्ने स्थिति आयो। त्यहाँपछि अब मैले त्यहाँ पछिको सोच कस्तो भयो भने अब अरू गरेर पढाइ लेखाइबाट त हुँदैन होला, अब कहीँ चाहिँ राम्रो नोकरी पायो भने कहीँ विदेशतिर के अरे यो इन्डियातिर गएर नोकरी गरेर मेरो बुवाको ऋण कर्जालाई तिरेर मेरा म परिवारलाई सुखी र सफा राम्रो बनाउँछु भन्ने त्यो सोच थियो मेरो त्यति पछिको।
तर त्यो सबै हुन पाएन,
त्यो त के भनौँ के मेरै भाग्य रहेछ कि या म आफै चाहिँ त्यस्तो मान्छे रहेछौँ कि, तर भाग्यले चाहिँ ठिक जो मैले सोचेको थियो त्यसको ठिक उल्टो भयो मेरो। तर यो के को लागि भयो कसरी भयो यो पनि मैले पनि बुझ्न सकेको छैन अहिलेसम्म मेरो समस्याको बारेमा।
जीवनमा बाँच्नका लागि सुकाउनु पर्ने मूल्य तपाईँले धेरै सुकाउनु भयो, ती दिनहरू ती पीडाहरू सम्झदा कस्तो हुन्छ अहिले?
ती पीडाहरू जति बेला म चुकाउँथे, जति बेला म आफ्नो कर्तव्य सम्झेर निर्वाह गर्थे, त्यति बेला त भोलिको दिन मेरो कुनै न कुनै राम्रा दिन फर्कलान् र म मान्छे जस्तो हुँला अनि सब माउ परिवार पनि ठिक होला भन्ने सोचिन्थ्यो र गरिन्थ्यो मेहनतहरू धेरै। अहिले आएर चाहिँ कस्तो लाग्छ भने मैले ती गरेका क्रियाकलापहरूले मलाई यस्तो दुःख भयो, तर यो व्यर्थै रहेछ जिन्दगी भनेको यस्तो रहेछ कि एउटा मतलब कि खरेडीको भोल जस्तो है क्या, बर्खा वर्षामा बर्सातमा परेको पानी अनि एकचोटि पऱ्यो घलल बगाएर लग्यो खोलाले, त्यहाँपछि सुक्खा केही पनि छैन, त्यस्तै लाग्छ मलाई आजभोलि त।
तपाईँ जतिखेर नेपालबाट मलेसियाका लागि उड्नुभयो त्यति बेला के सोच्नुहुन्थ्यो?
त्यति बेला त अब म विदेश जान्छु, मेरा बालबच्चाहरू अर्काको अधीनमा छोडेर आएछु, म विदेश गएर पैसा कमाएर ल्याउँछु अनि जमिन किन्छु, घर बनाउँछु, बालबच्चाहरूलाई राम्रो स्कुलमा पढाउँछु भन्ने सोच गरेर गएको थिएँ त्यति बेला।
अनि जब विदेशमा एक्लै अस्पतालको सैयामा तपाईँ छटपटिनुहुन्थ्यो, त्यतिखेर घरका बालबच्चा र आमा बुवाको कतिको याद आउँथ्यो?
याद त धेरै आउँथ्यो सर, तर जति बेला यस्तो हुने रहेछ मैले अनुभव के गरेँ भनेपछि, जब आफूलाई दुःख परेको बेलामा आफ्नै दुःख मात्रै प्यारो हुँदो रहेछ, त्यति बेला फेरि के अरे मर्न लाग्यो भनेपछि त सबै छुट्ने रहेछन् भन्ने लाग्यो सर। म अर्काको विदेशको भूमिमा मर्ने भए मेरा केटाकेटीहरू चाहिँ उता अल्पत्र पढ्ने भयो भन्ने सोच भयो।
त्यहाँबाट फर्केर नेपाल आउँदाको दिन कस्तो सोच्नुभयो?
अब त म बाँचे अनि मेरा आफन्तहरूलाई भेट्छु, आफ्ना बालबच्चाहरूलाई भेट्छु अनि आफ्ना इष्टमित्रहरूलाई भेट्छु भनेर एकदम एयरपोर्टमा नेपाल एयरपोर्टमा पुग्ने बित्तिकै एउटा प्रहरी दाइले के भन्नुभयो भनेपछि, भाइ तिम्रो लागि म ह्विलचेयर लिएर आउँ कि भनेर, प्लेनमा म ह्विलचेयरमा आएको मान्छे हुँ तर त्यहाँ नेपालको भूमिमा पुगेपछि ह्विलचेयर लिएर आउँ भनेर सोध्यो क्या मलाई। मैले के भनेपछि, होइन सर तपाईँ ह्विलचेयर होइन, अलिकति मलाई यो सिँढीमा मतलब कि हात समाइदिनुहोस्, म आफ्नो भूमिमा पुगिसकेँ, आफ्नो देशमा पुगिसकेँ, आधाभन्दा पनि बढी म चाहिँ आफै ठिक भए जस्तो महसुस भइरहेछ भनेर त्यत्रो ठुलो हर्ष र उल्लास भएर चाहिँ म आफै उत्रिएको थिएँ त्यो सिँढीबाट तल। त्यस्तो अनुभव भएको थियो मलाई कि एकदमै खुसीको अनुभव भएको थियो त्यति बेला।
भने देश प्रेम भन्ने कुराको अनुभूति विदेशमा गएपछि मात्रै हुँदो रहेछ?
वास्तवमै हो सर, यो देशप्रतिको माया ममता र अनि आफ्नो देशको र आफ्ना आफन्तहरू मतलब कि आफ्नो बालबच्चाहरूको भन्दा पनि देशको माया त विदेशै गएर थाहा हुँदो रहेछ, यो मैले अनुभव गरेँ त्यहाँ मलेसियामा। मलाई त्यस्तो दुर्घटना भएर त्यसरी मतलब कि छटपटिँदाखेरि मैले अनुभव गरेँ सर त्यो।
अहिले धेरै मान्छेहरू विदेश जाने लहर चलेको छ, बेरोजगारका हिसाबले पनि होला, र त्यहाँ गएर अल्पत्र पर्ने, तपाईँ जस्तै समस्या पर्ने पनि हुन्छ। विदेश जाँदाखेरि के कुरामा होस पुर्याएर जानुपर्छ भन्ने लाग्छ?
विदेश सबभन्दा पहिले त म के भन्छु भनेपछि, विदेश जाने साथीभाइहरू दिदीबहिनी सुझोलाई पनि कि सबभन्दा पहिले त बरु आधा रोटी खानु, एक गाँस खाएर नुनसँग खाएर पनि आफ्नो देशमा कुनै न कुनै केही न केही रोजगार गरौँ र आफ्नो देशमा दुःख सुख बिताउँ। यदि जानु नै छ भनेपछि, जाने नै अवस्था भइसक्यो भनेपछि, सर्वप्रथम त यो कम्पनीको यहाँ के अरे एजेन्टहरूले के अरे यो म्यान पावरहरूले कस्तो गर्छन् भनेपछि, यहाँ यो भयो भने नक्कली भिसा नक्कली के अरे त्यो टिकटहरू गरेर लग्छन्, त्यो वास्तविक हो कि होइन भन्ने त्यो सबभन्दा पहिले त्यसको जानकारी लिनु पर्यो। अनि त्यहाँ गएर पनि यो कम्पनीमा जुन कम्पनीमा जे कामको लागि भनिएको छ त्यो काम छैन भनेपछि तुरन्तै फर्के हुन्छ, नभए के अरे त्यहीँबाट कुनै फोनद्वारा होस् या कुनै मतलब कि यस्ता साधनहरू छन् उहाँ पनि के अरे अब मलेसियामा त छ है, अरू ठाउँमा के थाहा छैन मलाई, अब त्यहाँ त्यो एम्बेसीमा रिपोर्ट गर्दाखेरि अनि त्यो हेर्नु जरुरी छ कि जो यो जुन काममा एग्रिमेन्ट पेपरमा एउटा लेख्या हुन्छ। मैले मेरो त्यस्तै भयो, मलाई के भने वेल्डिङ गर्नु भनेर वेल्डिङ कारिगरको रूपमा लिएर मलाई लग्यान्, उहाँ गएर मलाई चाहिँ बिल्डिङ कन्ट्राक्टरमा हालिदियो, तर मैले पनि त्यो पनि एग्रिमेन्ट पेपर कति बेला दियो, जति बेला त्यहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गेटभन्दा भित्र, तेरो नाम के हो, मेरो नाम गजीराम पोखरेल, लौ भन्यो, यो पेपर तेरो एग्रिमेन्ट पेपर, यो पासपोर्ट लौ जा भन्यो, समाउँदै भित्र उल्दै गरेर गरे हो। त्यस्तो अवस्थामा उहाँ हेर्न पनि भ्याइएन कि यो वास्तवमा मुखले भन्या छ र कागजमा पनि छ कि छैन भनेर, मलाई त्यसरी धोका भएको। तर त्यस्तो नहोस् कुनैलाई पनि, त्यो यदि राम्ररी हेरेर विचारेर गएर राम्रो कम्पनीमा पढ्यो भनेपछि त ठिकै पनि हुन्छ, हेर्नुहोस्। नत्र भने जो त्यहाँ यति बिजोग परेका छन् हाम्रा साथीभाइ दिदी बहिनीहरू पनि छन् त्यहाँ मलेसियामा, तिनीहरू पनि यस्तो बिजोग गरेका छन्, अहिले भनौँ भने अब के भनेर साध्य पनि छैन है, तर एकदमै भन्ने यस्ता छन् कि भोग भोग कयौँ तिन चारजनालाई त हामीहरू हाम्रो साथीभाइहरूले मतलब कि ऊ गरेर चन्दा उठाएर यसो उसो गरेर उनीहरूलाई घर पठाउने यताउति गरेर टिकट सुद्धा हामीले त्यस्तो अवस्था छ।
मलेसियामा तपाईँले आफ्नो जस्तै पीडा अर्को साथीको पनि देखेर कहिले रुनु भएको छ?
रोए थिएँ सर, एकजना साथी थियो, उसको मतलब कि फर्स्ट यहाँबाट जुन कम्पनीमा भनेर उसलाई कम्पनीमा काम दिइएन, अनि उसले चाहिँ अर्को ठेकेदारलाई बेच्यो, अनि काम उसको उहाँ गर्नुपर्ने भिसा चाहिँ उसको अर्का कम्पनी, उसको कम्पनीको चाहिँ ऊ बन्दै भएर उसले ऊ गरिसकेको, अनि उसलाई बिचारालाई के अरे काम गराए तिन चार महिनासम्म पैसा भने खानाको लागि पैसा दिन्थेन ऊ, तर हामीसँग आएर रुन्थ्यो कराउन्थ्यो बिचरा, हामीले मतलब कि उसलाई खाना खिलाएको थियौँ, अनि पछि गएर फेरि अब हामी पनि उति बेला नयाँ थियौँ, अनि ऊ बिचराको दुखाएर उसको पीडा देखेर एक दिन मलाई पनि रुन आयो, राति बसेको थियो मेरा कोठामा, त्यही दिन रोएँ मैले दोस्रो रातिको पीडा देखेर।
मलाई पनि कहिलेकाहीँ यस्तो होला भन्ने आशंका गर्नुभएको थियो त्यति बेला?
त्यति बेला गर्नु त गरेको थियो सर, तर हाम्रो के थियो भनेपछि कम्पनी जुन भनेको थियो त्यही थियो, काममा अलिकति फरक भए पनि कम्पनी त्यही थियो, त्यही भएर मलाई अब त्यस्तो त हुँदैन होला, तर अब यो दुर्घटना पर्छ भन्ने चाहिँ अलि डरै लाग्थ्यो, किनभने अब बिल्डिङ कन्ट्राक्टरको काम थियो, त्यही भएर दुर्घटनाबाट बच्नै पर्ला भन्ने त्यो चाहिँ महसुस भइरहन्थ्यो। महसुस हुन बावजात पनि मलाई चाहिँ दुर्घटना मुमाथि नै परिआयो, यस्तो कि क्रेनले ठक्कर दिएर दुइटै खुट्टा र एउटा हात भाँचिन पुग्यो मेरो अङ्ग।
गजीरामजी, तपाईँ जीवनमा कतिपटक रुनु भएको छ?
रुनु त सर अहिलेसम्म म रुँदैछु, हाँसेको अहिलेसम्म मतलब कि खुलेर खुसी भएर हाँसेको खासै छैन भनौँ, अब के अरे जिन्दगी मैले जति बेलादेखि मेरो होस भन्यो भनौँ मतलब कि चेतनशील भएँ म, त्यति बेलादेखि म दुःखै दुःख अहिलेसम्म सुख भन्ने खै मैले कस्तो रहेछ सुख भन्ने कुरा कहानी पाएकै छैन, अब त्यही सानातिना यस्ता उस्ता त अब त्यही हुँदै रहन्छ नि, तर जो मान्छेको एउटा सुक्कको हाँसो भन्ने हुन्छ नि त्यो चाहिँ अहिलेसम्म मेरो जिन्दगीमा फर्किया छैन, अब फर्कला भन्ने आशा पनि छैन मसँग।
कहिले खुसी हुनुभएको छ?
खुसी त अब के भनौँ सर, खुसी जति बेला म स्कुल पढ्थेँ त्यति बेला चाहिँ हुन्थ्यो खुसी, स्कुल पढ्ने बेला जुन दिन म चाहिँ कक्षा पाँचको बोर्डमा उति बेला फर्स्ट बोर्ड चलेको थियो उति बेला फर्स्टमा बोर्डमा म पास भए त्यही दिन खुसी भएको थिएँ। त्योभन्दा यता त अब त्यस्तो खुसी त के कुरो, अब रुँदै दिन्छन् मेरा अहिलेसम्म पनि।
तपाईँलाई जीवनमा कुनै कृपा गर्ने मान्छे कोही छ भने कसलाई भन्नुहुन्छ?
अब कृपा गर्ने भन्ने भनेपछि अब कस्तो भनेपछि अब कृपा भन्नुहुन्छ कस्तो भन्नुहुन्छ, आफ्नै श्रीमती भाइको अरू को छन् त त्यस्ता मान्छे, मैले त अहिलेसम्म भेटेको छैन। आमा बुवाले पनि त्यस्तो दुःखमा साथ पाइएन, भाइ बहिनीहरूले पनि दुःखमा साथ पाइएन भनेपछि अब अरू कसलाई भनौँ त? अब इष्टमित्र भन्ने कुरा कान्त उनी त दुःख परेको बेलामा लौ के छ कस्तो छ बाबु भनेर उनीहरूले के अरे आफ्नो सक्दो सहयोग यताउति भन्ने नै होइन गर्ने नै होइन, तर जुनले मतलब कि सुख दिने अनि आसरा दिने सहयोग गर्ने भनेको आफ्नो श्रीमती भाइकोहरू कोही छैन मेरो जिन्दगीमा।
तपाईँले आफ्नो श्रीमतीको बारेमा भन्नुपर्दा के भन्नुहुन्छ?
श्रीमतीको बारेमा भन्नुपर्दा भन्नुहुन्छ भने एकातिर आमा पनि छ, अर्कोतिर भाइ पनि छ, र दोस्रोतिर चाहिँ श्रीमती पनि हो मेरो, त्यस्तै छ मेरो श्रीमतीले नै उसैको बाहिरभित्र जे गरे पनि उसैले गर्छ। यत्रा चारवटा बच्चा छन् मेरा, चारवटा बच्चाको पालन पोषण उसैको हातमा छ अहिलेसम्म।
अब गजरामजी, अबको जीवन तपाईँ 41 वर्षको हुनुभयो, अबको जीवन पनि तपाईँको त्यत्तिकै हाराहारी छ, यो 41 वर्ष अझै बिताउनु पर्दा अब के गर्ने सोच्दै हुनुहुन्छ?
अब आशा र भरोसा भनेको छोराहरूमाथि छ, अब छोराहरूले केही गर्यो भनेपछि उनले मतलब कि आफू मेरो बाबुको विदेश गएर यस्तो राम्रो पैसा कमाएर ल्याउँछु भन्ने सोचमा विदेश जानुभएको थियो र उहाँ गएर चाहिँ उस बुवाको यस्तो हालत भयो र वास्तवमा बुवा चाहिँ दुःखी हो भनेर उनले बुझिदिनु पर्यो, त उनकै छ घरबाट कसैको छैन।
अब तपाईँले कसैलाई अर्ती दिनु पर्यो अथवा उपदेश दिनु पर्यो भने के उपदेश दिनुहुन्छ?
विदेशको बारेमा म के भन्न चाहन्छु भनेपछि साथीभाइहरूलाई, यदि भयो भने राम्रोसँग जसो भए पनि यहीँ गर्नु पर्यो, यदि भनिहालेँ अघि पनि भने मैले, यदि सत्य कागजात यदि सही सलामत छ भनेपछि त्यो राम्रोसँग, अर्को कुरा एउटा के अरे इन्सुरेन्स यहाँ गरेर जानु पर्दो रहेछ, त्यो चाहिँ कहिल्यै पनि, अहिले मेरो त्यही भयो के अरे सर, मैले उता गएर भने कि लौ मेरो भाइ यस्तो भयो अनि के अरे मेरो इन्सुरेन्स गऱ्यो होला, त्यो चाहिँ पैसा झिकाइदिनु पर्यो नि त भन्दाखेरि मेरो गरेकै नि रहन्छ इन्सुरेन्स, त्यतिकै ठकठाक पारेर पठाएर रहेछ, हो त्यो हेरेर जानुपर्छ अनि के अरे यो वास्तविक कागजात हुन् कि होइनन् त्यो चाहिँ प्रमाणित गरेर, अनि उहाँको कम्पनीले पनि जुन काम यहाँबाट त्यो उहाँ छ कि छैन त्यो पनि हेरेर अब त्यसो गऱ्यो भनेपछि केही राम्रो हुन्छ। उहाँ गएर पनि इन्सुरेन्स भन्ने कुरा कानी कहिले पनि यो हेलचेक्र्याङ नगरेर गर्नै पर्दो रहेछ, त्यो चाहिँ गर्नुहोला भन्ने मेरो हुन्छ। जहाँसम्म हुन्छ विदेश जानुभन्दा आफ्नो स्वदेशमै आधा रोटी खाएर होस्, नुनसँग रोटी खाएर या शिशु नुनसँग खाएर या चाहिँ निखलै रोटी खाएर एक छाक खाएर एक छाक भोकै बसे पनि आफ्नै स्वदेशमा चाहिँ कुनै केही मजुरी धुजुरी जे भए पनि आफ्नै देशमा व्यवसाय गरेर खायो भने योभन्दा सबभन्दा राम्रो मेरो ये सन्देश भनौँ या सुझाव भनौँ।
गजरामजी, तपाईँले मसँग यति धेरै लामो कुराकानी गर्नुभयो, यतिन्जेल कुराकानी गर्नुभयो, मैले धेरै प्रश्न सोधेँ, कतिपय प्रश्नले तपाईँलाई चोट पनि पुर्यायो होला, तपाईँलाई भन्न मन लागेको तर मैले नसोधेको कुरा केही छ?
अरू त सबै सोध्नुभयो सरले अनि मैले पनि भने, तर जुन जसले हो जुनसुकै संज्ञा संस्था या सरकार कुनै राज्य पक्ष भनौँ या कुनै प्रशासन पक्ष सबले सोध्छन् र बुझ्छन् मात्रै, तर मेरो लागि त या त्यो यस्तो एकातिर गरिब पनि म, दोस्रोतिर दलित पनि, तेस्रोतिर म एकदम अपाङ्ग भएको मान्छे, एकदम बेडमा जिउँदो लासमान बसेको मान्छे छु म। तर यस्ता मान्छेका बालबच्चाहरू र ये परिवार मसँग जमिन जयजात भन्ने पनि केही छन्, एउटा घरेटी मात्रै छ। तर मेरो यो खुट्टो भाँचिएर, अहिले दुबारा भाँचिएर म चाहिँ खुट्टो डाक्टरको सल्लाह अनुसार खुट्टो काटेर प्लास्टिक खुट्टो बनाउनु पर्ने हो भनिसकेपछि मैले सङ्घ संस्थाहरूमा धाएँ, यताउति गरेँ, तर कसैले पनि मेरो सुनवाई गरिदिया छैन। यही चाहिँ मेरो भन्ने मन र गराउन चाहन्छु। कृपया साथीभाइ सङ्घ संस्था भनौँ, जहाँ राज्य पक्ष या के अरे प्रशासन पुलिस जुनसुकै जुन ठाउँबाट पनि मेरो चाहिँ यो खुट्टा बनाउने र मेरो उपचार गराइदिनु हुन अनुरोध र विनम्र अनुरोध सहित हार्दिक भनौँ अब के अरे अनुरोध गर्दछु भन्ने मेरो।
गजिरामजी, तपाईँले राम्रो कुराकानी गर्नुभयो, आफ्ना दुःख सुखका कुरा पनि भन्नुभयो, आफ्नो समस्या पनि भन्नुभयो, अन्तमा केही भन्नु छ?
अन्तमा सर के भनौँ, अब सबै हजुरले भनिसके, अब मेरा दुःख जहाँको त्यहीँ पनि छन् ओइ। तर के अरे हजुरहरूले अब यसो सहयोग गरिदिनु होला र मेरो यो समस्यालाई बुझेर सबै सङ्घ संस्थाहरूतिर भनौँ, अब जहाँ जसरी हुन्यो त्यो चाहिँ पहल गरिदिनु अनुरोध गर्दछु हजुरलाई पनि।
हवस्, धन्यवाद छ तपाईँलाई।
धन्यवाद सर।
खुसीहरू गनी गनी पराईले लुटेपछि, खुसीहरू गनी गनी पराईले लुटेपछि, बाँच्न साह्रै गाह्रो भयो हात र खुट्टा टुटेपछि, खुसीहरू गनी गनी पराईले लुटेपछि, जतिसुकै भने पनि भनाइ र गराइहरू मिल्दैनन्, भोगाई र भनाइहरू फरक हुन्छन्। भन्न के खोजेको भने, सम्पत्तिलाई आवश्यकता हो सबै थोक होइन भन्छौँ हामी, तर यसो भन्दा भन्दै पनि हामीलाई समेत उत्तिकै हुन्छ सम्पत्तिको मोह, अर्थात् आवश्यकता हो भन्नु पनि त मोह हो। यसर्थमा धन सम्पत्तिलाई लगेर हाम्रो भाग्यसँग जोड्छौँ र अर्काको भरमा छाड्छौँ र भन्न थाल्छौँ भावीले लेखेको भाग्य भनेर। तर म त्यसो भन्दिनँ र म भन्छु हाम्रा भाग्य हामीभित्रै कैद भएर बसेका छन् र अब भित्रै खोजौँ र पैसाका लागि विदेश जाने काम रोकौँ। यति भन्दै आजको नालीबेलीबाट बिदा माग्ने बेला भएको छ। अन्तिममा फेरि तपाईँले जे गरिरहनु भएको छ त्यसका लागि पनि केही न केही गरिरहनु भएको छ, त्यसैले तपाईँ जे भन्नुभएको छ त्यसका पछाडि तपाईँको आफ्नो मेहनत र परिश्रमको इतिहास छ, त्यो सबैलाई बाँड्न हामी अपिल गर्छौँ। हामीलाई सम्पर्क फोन नम्बर 0995577 फोन गरेर आफ्नो ठेगाना टिपाउनु होला, साथै shuklafataFM@yahoo.com इमेल गरेर आफ्नो ठेगाना टिपाउन सक्नुहुन्छ। हामी तपाईँको घरमै आएर कार्यक्रम रेकर्ड गर्नेछौँ। आजलाई भने कार्यक्रमबाट बिदा हुने बेला भएको छ, अर्को शनिबार अर्को कथाका साथमा भेट गर्नेछौँ। तबसम्मका लागि सबै सहकर्मीसँगै मलाई पनि बिदा दिनुहोस्। नमस्ते, शुभ दिन।